नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल असोज महिनाको 17 गते बिहिबार आश्विन शुक्ल प्रतिपदा, तदनुसार अक्टोबर 3 तारीक सन् 2024 नेपाल सम्बत 1144। आज राजधानीबाट प्रकाशित सबै जसो पत्र पत्रिकाले बाढ़ी पहिरो पश्चातको अवस्थालाई विभिन्न शीर्षक दिँदै खबर बनाएका छन्। पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। सड़क मरमतमा सेनाको सहयोग लिने तयारी शीर्षकमा गोर्खापत्रको मुख्य समाचार छ। बाढ़ी पहिरोले अवरूद्ध भएको सड़क खुलाउन नेपाली सेनाको सहयोग लिने तयारी भएको छ। त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रक्षा मन्त्रालयले गृह कार्य थालेका छन्। चाड़पर्वको समयमा अवरूद्ध सड़क मरमत गरी यातायात सञ्चालनका लागि सहकार्य गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षा मन्त्री मानवीर राईबीच हिजो छलफल भएको छ। भौतिक मन्त्री दाहालको सचिवालयका अनुसार जति सक्दो चाँडो सड़क मरमत तथा निर्माण गरी यातायात सहज बनाउन रक्षा मन्त्रालय पनि सहयोग गर्ने भएको छ। बीपी राजमार्गका क्षतिग्रस्त विभिन्न खण्ड मरमतका लागि आवश्यक परे रक्षा मन्त्रालय मार्फत नेपाली सेनाको समेत सहभागिता गराई सवारी आवागमन सहज बनाउन दुवै मन्त्रीबीच छलफल भएको हो। विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार हालसम्म क्षतिग्रस्त भएका सड़क र पुलको मरमत सम्भार गरी यातायात सञ्चालनका लागि सड़क विभागले नै काम गरिरहेको छ। क्षतिग्रस्त स्थानमा प्राविधिक तथा उपकरण परिचालन गरी सवारी आवागमन सहज बनाउने काम भइरहेको छ। बाढ़ी पहिरोले रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुरकोटको पुल नेपाली सेना मार्फत बनाउन सिफारिश भएको छ। त्यहाँ तत्काल बेली ब्रिज निर्माण गर्ने नेपाली सेनालाई जिम्मा दिने बारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट रक्षा मन्त्रालयमा सिफारिश भएको रामेछापका बागमती प्रदेश सभा सदस्य तारा नारायण श्रेष्ठले जानकारी दिनुभएको छ। रामेछापको मेरूदण्डका रूपमा रहेको खुरकोट मन्थली जोड्ने पक्की पुल बाढ़ीले बगाएको भागमा बेली ब्रिज निर्माण गर्ने बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालसँग आवश्यक छलफलपछि नेपाली सेना मार्फत काम गर्ने गरी रक्षा मन्त्रालयमा सिफारिश भएको हो। यसैबीच अवरूद्ध सड़क मरमत गरेर यातायात सहज बनाउने प्रयासले नतिजा दिन लागेको छ। काठमाडौँ उपत्यकाको जीवन रेखा लाइफलाइनका रूपमा रहेको त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको सड़क विभागले जनाएको छ। विभागका उपमहानिर्देशक अर्जुन अर्यालले संघीय राजधानी जोड्ने विभिन्न सड़क र मध्यमार्गदेखि विभिन्न सड़क र राजमार्ग मध्ये त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आइसकेको र बीपी राजमार्ग अरणीको राजमार्ग र कान्ति लोकपथ खुलाउन भरपूर प्रयास भइरहेको जानकारी दिनुभयो। त्यसै गरी अरणीको राजमार्गको कुल 112 मध्ये 108 किलोमिटर सञ्चालनमा आइसकेको छ। काठमाण्डुलाई पूर्वी तराईसँग जोड्ने बीपी राजमार्गमा भएको ठूलो क्षतिका कारण दशैंको बीचमा खुलाउन चुनौतीपूर्ण रहेको छ। अर्यालका अनुसार काठमाण्डुदेखि बर्दिवाससम्म यस राजमार्गमा करिब 20 किलोमिटर दूरीमा समस्या छ। उहाँले भन्नुभयो यो राजमार्ग खुलाउन विभिन्न विकल्पमा छलफल भइरहेको छ, तर कुन विकल्पमा जाने भन्ने अहिलेसम्म निर्क्यौलमा पुग्न सकिएको छैन। पूरा सड़क बगाएका कारण रोशी खोलाबाट उपकरण तथा गाड़ी लानुको विकल्प छैन, तर खोलामा पानीको बहाव कम भएको छैन। सम्भव भएसम्म हाम्रा प्राविधिक र मेसिनले काम गरिरहेका छन्। यस राजमार्गको काठमाण्डुदेखि बर्दिवासको बीचमा 30 किलोमिटरसम्म समस्या देखिएको छ। लयमा आउँदै सार्वजनिक यातायात उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, बाढ़ी पहिरोले राजमार्ग अवरूद्ध हुँदा 3 दिनसम्म पूर्ण बन्द भएको यातायात क्षेत्र विस्तारै लयमा आउन थालेको छ। राजमार्गका पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएपछि क्रमशः यातायात क्षेत्र सञ्चालनमा आएका छन्, तर सार्वजनिक सवारी भने निकै कम सञ्चालनमा आएका छन्। प्रहरी चेकपोस्ट नागढुङ्गाका अनुसार गत 24 घण्टामा सवारी सञ्चालन निकै कम भएको छ। 24 घण्टामा काठमाडौँबाट बाहिर जाने बसको संख्या 738 रहेको छ, जसमा 24,698 जना यात्रु बाहिरिएका छन्। 248 वटा साना सवारीमा 2,400 यात्रु बाहिरिएको चेकपोस्टका प्रहरी हवलदार राम पुकार सुन्दासले जानकारी दिनुभयो। त्यस्तै गत 24 घण्टामा नागढुङ्गाबाट काठमाण्डु भित्रिएका यात्रुको संख्या 8,133 रहेको छ भने 320 वटा बस भित्रिएका छन्। लयमा आउँदै सार्वजनिक यातायात उपशीर्षक दिँदै सड़क मर्मतमा सेनाको सहयोग लिने तयारी मुख्य शीर्षकमा गोर्खापत्रले खबर प्रकाशित गरेको छ। दक्षिण ललितपुरवासी भन्छन् भूकम्प भन्दा बाढ़ी पहिरो भयावह शीर्षक दिँदै नागरिकको मुख्य समाचार रहेको छ। वर्षाको भेरले विमला लामाको घरमा भुवाङ बनाएको छ। भकारीको अन्न माटोमा पुरिएको छ। बारी बगर बनेको छ। त्यही बगरमा वहाँले कोसा सहितको भटमासको बोट फेला पार्नु भएन। न गाँस छ न बाँस। कोन्जो सोम गाउँपालिका भारदेवकी लामाले भटमासको कोसा देखाउँदै भन्नुभयो, बगरमा अन्नको शिला खोजेर साँझको जोहो गर्दैछौ। अघिल्लो साताको अन्त्यमा आएको बाढ़ी पहिरोले घर भत्काइदिएपछि वहाँ आफन्तको शरणमा हुनुहुन्छ। सँगै रहेका 3 आफन्तको घर पनि बाढ़ी पहिरोले भत्काइदिएका कारण डाँडामा रहेका आफन्तको शरणमा पुगेको वहाँले बताउनुभयो। अन्नसँगै 9 वटा बाख्रा पनि पुरिएका छन्। वहाँले भन्नुभयो, शुक्रबार रातिबाट शुरू भएको दुःख झनै बढ्दो छ। वहाँले यसो भन्दै गर्दा साना नानीहरू भने कापी किताब पुरिएकोमा चिन्तित देखिएका थिए। उनीहरूलाई अन्न भन्दा पनि किताबको चिन्ता बढ़ी थियो। साथीको स्कूल बग्यो, हाम्रो त बगेको छैन, तर कापी किताब चाहिँ सबै बाढ़ीले बगायो। इस्माइली अंकित टी शर्टमा अध्ययारो अनुहार लगाएकी कक्षा 5 अध्ययनरत सुमनिमा लामाले भनिन्, अब के लेख्ने के पढ्ने थाहा छैन। साना नानीहरूले यसो भन्दै गर्दा नजिकै उभिएका बहादुर लामा निरीह जस्तै देखिनुभयो। घाँस बाँस र कपास सबै एकै पटक घुमेपछि उहाँ पनि अलमलमा पर्नु भएको छ। न बजारबाट अन्न आउने बाटो छ, न यहाँ घरमा अन्न छ। उहाँले भन्नुभयो, समस्या दिनुहुँ बढ्दैछ। घर नजिकका पसलमा किन्ने कुरा पनि नभएको उहाँले बताउनुभयो। उहाँका अनुसार बाढ़ी पहिरोले भत्काएको सड़क चाँडै नखुले झनै ठूलो समस्या हुनेछ। दक्षिण ललितपुरवासी भन्छन् भूकम्प भन्दा बाढ़ी पहिरो भयावह, नागरिकको मुख्य समाचारको शीर्षक हो यो। ठूला पुल क्षत विच्छेद, जनजीवन कष्टकर शीर्षकमा अन्नपूर्णको मुख्य समाचार रहेको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले 21 ठूला पुलमा क्षति गरेको छ। करोड़ौं बजेटमा वर्षौं लगाएर बनाइएका कतिपय पुल बगेका छन् त कतिपय भत्किएर आधा आधी मात्रै बाँकी छन्। ठूला पुल क्षत विच्छेद, जनजीवन कष्टकर, अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। नागढुङ्गा मुगलिन सड़कमा 500 पहिरो, त्रासमा यात्रा शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर छापेको छ। काठमाण्डुका लागि भोजपुरबाट सोमबार मध्याह 12 गाड़ी चढ़ेका गगन तामाङ मंगलबार 4:30 झ्याप्ले खोलाको पहिरोमा हुनुहुन्थ्यो। ट्राफिक जामका कारण वहाँ सवार गाड़ी रोकिएको थियो। निन्याउरो अनुहार लगाएर वहाँ घरि पहिरो झरेको पहिरो निहाल्नुहुन्थ्यो त घरि हातमा बाँधेको घड़ी हेर्नुहुन्थ्यो। केही बेरमा गाड़ीको झ्यालबाट आधा शरीर निकालेर भन्नुभयो, कति बेर जाममा बस्नु, पहिरो खस्ने पो हो कि। तामाङ चढ़ेको गाड़ी करिब 15 रोकिएर काठमाण्डुतर्फ हुइकियो। ट्राफिक जाम भएको ठाउँ त्यही हो जहाँ शनिबार बिहान खसेको पहिरोले 2 माइक्रोबस र 1 बस पुरेको थियो। उक्त दुर्घटनामा 35 यात्रुको मृत्यु भयो। अहिले यस खण्डको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। यही सड़क भएर मुगलिनतर्फ अघि बढ्दा जताततै पहिरो खसेको भेटिन्छ। नागढुङ्गादेखि मलेखुसम्म साना ठूला 500 भन्दा बढ़ी स्थानमा पहिरो छ। सवारी आवागमन खुलाउने गरी सड़कको पहिरो पन्छाइएको छ। कतिपय ठाउँमा पहिरो पूरै नपन्छाइएकाले सड़क साँघुरिएको छ। नागढुङ्गा सुरुङको मुखनेर पुगेपछि भने पहिरोका कारण सहजै दुईतर्फी सवारी साधन गुडाउन कष्ट छ। कतै लेदो माटोले सड़क ढाकेको छ त कतै धुलै धुलो छ। पक्की पुलहरूमै दुईतर्फी यातायात सञ्चालनमा समस्या छ। नागढुङ्गा मुगलिन सड़कमा 500 पहिरो, त्रासमा यात्रा, कान्तिपुरको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। यता अन्नपूर्णले स्वास्थ्य संस्थाभित्रै पस्यो बाढ़ी, रोग फैलिने जोखिम शीर्षकमा खबर प्रकाशित गरेको छ। बिरामीलाई उपचार गराएर निको पार्दै आएका सरकारी र निजी स्वास्थ्य संस्थाहरू थला परेका छन्। बाढ़ी पहिरो र डुबान प्रभावित 57 स्वास्थ्य संस्थाका भुइँतलामा बाढ़ी पसेको छ। बागमती र कोशी प्रदेशका कतिपय स्वास्थ्य संस्थाहरू बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुगेका छन्। काठमाण्डुका निजी स्तरका ललितपुर स्थित नेपाल मेडिसिटी, किस्ट मेडिकल कलेज लगायतका अस्पताल पनि डुबानबाट प्रभावित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार सरकारी र निजी गरी 57 स्वास्थ्य संस्था बाढ़ी पहिरो र डुबानबाट प्रभावित भएका छन्। बाढ़ी पहिरो तथा डुबानमा परेका केही सरकारी र निजी स्वास्थ्य संस्थाहरू उपचार सेवा प्रवाह गर्न नसक्ने अवस्थामा रहेका छन्। स्वास्थ्य संस्थाभित्रै पस्यो बाढ़ी, रोग फैलिने जोखिम शीर्षकमा अन्नपूर्णको अग्रपृष्ठमा समाचार छ। घर्न घाटका भए भूमि डाँडावासी शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। काभ्रे पलाञ्चोकको खोलाती भूमि डाँडावासी यति बेला घर्न घाटको बनेका छन्। उनीहरूका दुःखका दिन अहिले शुरू भएको भने होइन। पहिले ढुङ्गा माटोले बनाएका घर 2072 भूकम्पमा परेर भत्किएपछि जसो तसो गरेर पक्की घर नबनाएका पनि होइनन्। तर तीनै पक्की घर रोशी खोलामा असोज 11 र 12 गते आएको बाढ़ी पहिरोबाट ध्वस्त भएपछि अहिले उनीहरूको उठीवास भएको हो। रोशीको पानीबाट सिंचाई हुने उर्वर भूमि र पशुपालनका लागि निकै उपयोगी स्थान भएकाले उनीहरू गाउँमै बसेर खेतीपातीमा रमाउँथे। पनौती, बनेपा र काठमाण्डुको बजार नजिक भएकाले खेती र पशुपालन गरेर बसेका त्यहाँका स्थानीयको उन्नति त्यसैबाट हुने गरेको हो। 2072 भूकम्पपछि आफूसँग भएको पुँजीमा ऋणपान गरी केही थपेर राम्रो आवास बनाएका नागरिकसँग यति बेला त्यही घर नहुनुको चोट छ। अहिले उनीहरूसँग बाँकी छ त केवल घर बनाउन लिएको ऋण मात्र। घर न घाटका भए भूमि डाँडावासी गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। सूचना प्रविधि हब प्राथमिकतामा शीर्षकमा गोर्खापत्रले संचार तथा सूचना प्रविधि मन्त्रीको भनाईलाई खबर बनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताउनु भएको छ। धुलीखेल स्थित काठमाण्डू विश्वविद्यालयमा आयोजित दोस्रो पारा हिमालय संचार तथा सामाजिक विकास संगोष्ठीको हिजो उद्घाटन गर्नुहुँदै वहाँले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताउनु भएको हो। दिगो विकास लक्ष्यको सफल कार्यान्वयनका लागि डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकता दिनुपर्छ र सरकारको नीति तथा कार्यक्रम पनि त्यही दिशामा अघि बढ़नुपर्छ वहाँले भन्नुभयो। वहाँले सरकारको आर्थिक वर्ष 2081-82 बजेटमा उल्लेख भए बमोजिम ललितपुरको खुमलटारमा सूचना प्रविधि हब र ज्ञान पार्क स्थापनालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। ललितपुरमा स्थापना हुने सूचना प्रविधि हब र ज्ञान पार्क सूचना प्रविधि दशक कार्यान्वयनका लागि आधारभूत स्तम्भ हुनेछन्। सरकार विस्तृत कार्यान्वयन योजना बनाउने प्रक्रियामा छ, मन्त्री गुरूङले भन्नुभयो। नेपालले डिजिटल पूर्वाधार सुधार गर्न महत्वपूर्ण प्रयास गरेको उल्लेख गर्नुहुँदै वहाँले दूरसंचार सञ्जालको विस्तार, मोबाइल उपकरण र इन्टरनेट तथा डिजिटल प्लेटफर्मको बढ़दो प्रयोगले संचार र सूचनामा नागरिकको पहुँच सुनिश्चित गर्न मदत गर्ने बताउनुभयो। सूचना प्रविधि हब प्राथमिकतामा गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। निजामती प्रशासनमा बढ़ुवा सकस, माथिल्ला पदमा अत्याधिक जाम शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। 27 भदौमा बसेको मन्त्री परिषद बैठकले सहसचिव महादेव पन्तलाई सचिवमा बढ़ुवा गर्ने निर्णय गर्यो। बढ़ुवा सिफारिश समितिको सिफारिशका आधारमा सरकारले वहाँलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढ़ुवा गरेको हो। 2070 चैत्रमा लोकसेवा आयोगबाट सहसचिवमा सिफारिश हुनुभएका वहाँ 10.5 वर्षमा सचिव हुनुभएको हो। अब बढ़ुवा सिफारिशमा रघुराम विष्ट र बाबुराम अधिकारी लगायत हुनुहुन्छ। पछिल्लो सचिव बढ़ुवा हुनुभएका पन्थ तथा बढ़ुवाको लाइनमा रहनुभएका विष्ट र अधिकारीसँगै सहसचिव हुनुभएका एकै दिनका ब्याची हुनुहुन्छ। रिक्त रहेका सचिव दरबन्दी पूर्ति हुँदै गएको र तत्काल रिक्त हुने सम्भावना नरहेको सन्दर्भमा समान ब्याचीका अरूको बढ़ुवा अझ लम्बिनेछ। अहिले निजामती सेवाको विशिष्ट श्रेणीमा श्रेणी सचिवमा बढ़ुवाको लाइनमा रहेकाहरू 10.5 वर्षभन्दा बढ़ी समयदेखि सहसचिवमा कार्यरत हुनुहुन्छ। यो अवधि अझै लम्बिने क्रममा छ। यही अवस्था कायम रहे केही वर्षमै सचिव हुन 15-16 वर्ष कुर्नुपर्ने स्थिति सिर्जना हुँदैछ, जबकि 5-6 वर्ष अघिसम्मको अवस्था हेर्दा सहसचिव भएको 7 वर्षमै सचिव हुनेहरू थिए। त्यस्तै 2-3 वर्ष अघिसम्म सहसचिव भएको 9 वर्षसम्ममा सचिव हुनेहरू रहेका थिए। बढ़ुवाको अदूरदर्शी व्यवस्था र खुलाको उदार नीतिले संयन्त्रमा असर उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। बढ़ुवाको यो जामको अवस्था आउनुमा विगतदेखिका सरकारका अदूरदर्शी निर्णय र खुलाको उदार नीति पनि कारण देखिन्छ। अन्तरिम संविधान 2063 निर्दिष्ट गरे बमोजिम निजामती सेवा ऐनमा संशोधन गरेर 2064 पुसदेखि सरकारी सेवामा आरक्षण व्यवस्था लागू गरियो। यसले खुल्लाबाट सेवा प्रवेश र माथिल्लो पदमा फड्किन सहज बाटो बनाइदियो। त्यससँगै लोकतान्त्रिक आन्दोलनमा कर्मचारीले योगदान गरेको झण्डै भन्दै ट्रेड युनियनहरूले त्यसको हिस्सा खोजेपछि त्यसैको बलमा 2064 निजामती सेवा ऐनमा संशोधन गरेर स्वतः बढ़ुवाको व्यवस्था गरियो। त्यसैले यसलाई लोकतान्त्रिक बढ़ुवा समेत भनिने गरेको छ। बढ़ुवाको अदूरदर्शी व्यवस्था र खुलाको उदार नीतिले संयन्त्रमा असर, निजामती प्रशासनमा बढ़ुवा सकस, माथिल्ला पदमा अत्याधिक जाम उपशीर्षक र मुख्य शीर्षक दिँदै नयाँ पत्रिकाले मुख्य समाचार प्रकाशित गरेको छ। 5 वर्ष बेवारिसे बनेका मोबाइल भ्यान चले शीर्षकमा कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। 5 वर्षसम्म बेवारिसे बनेका ल्याब सहितका मोबाइल खाद्य प्रयोगशाला भ्यान हिजोदेखि सञ्चालनमा आएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्णले भ्यान सञ्चालनमा आएको जानकारी दिनुहुँदै एउटा काठमाण्डु उपत्यकामा अनुगमनका लागि प्रयोग गर्ने र अरू बाहिर पठाउने बताउनुभयो। विभागले अब दैनिक भ्यान लिएर बजार अनुगमन गर्ने वहाँले बताउनुभयो। भ्यान प्रयोगमा आएको पहिलो दिनमै काठमाण्डुका विभिन्न 13 खाद्य व्यवसायको निरीक्षण अनुगमन गरी कार्यवाही समेत गरिएको छ। विभागका अनुसार यस क्रममा करिब 2 दर्जन व्यवसायी कार्यवाहीको दायरामा आएका छन् भने 22 खाद्य पदार्थको नमूना विश्लेषण गरिएको छ। 5 वर्ष बेवारिसे बनेका मोबाइल भ्यान चले कारोबारको अग्रपृष्ठको खबर रहेको छ। अख्तियारद्वारा क्यानमा छापा शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले हिजो दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानमा छापा मारी कागजपत्र नियन्त्रणमा लिएको छ। अख्तियारले पोखरा र भैरवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा भ्रष्टाचार भएको उजुरीमा छानबिन गरिरहेको छ। यसै विषयमा अख्तियारले माग गरेका थप आवश्यक कागजपत्र प्राधिकरणले उपलब्ध नगराएपछि छापा मारेर नियन्त्रणमा लिनु परेको हो। अख्तियारद्वारा क्यानमा छापा नागरिकको अग्रपृष्ठको समाचार हो यो 21 वर्षपछि पशुपतिको सम्पत्ति फिर्ता शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। काठमाडौँ जिल्ला अदालतले 2062 श्री पशुपतिनाथ अमालकोट कचहरी हाल पशुपति क्षेत्र विकास कोष र मारवाड़ी सेवा समिति बीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालन सम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको छ। पशुपति क्षेत्र विकासको सञ्चालक परिषदले 2080 साउन 17 गते मारवाड़ी सेवा समितिसँग भएको 9 बुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दावी नपुग्ने फैसला गरेको हो। समितिले करार रद्द गर्ने निर्णय बदर गरी यथावत पुनर्वहाली गरी पाऊ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले समितिले दायर गरेको मुद्दामा दावी नपुग्ने फैसला भएको जानकारी दिनुभयो। यससँगै कोष र समिति बीच भएको 9 बुँदे सम्झौता रद्द गर्ने निर्णय सदर भएको छ। 21 वर्षपछि पशुपतिको सम्पत्ति फिर्ता गोर्खापत्रको अग्र पृष्ठको समाचारको शीर्षक हो यो। आजबाट दशैं शुरू, टीकाको उत्तम साइत 26 असोज बिहान 11:36 शीर्षकमा राजधानीले मुख्य खबर बनाएको छ। आजबाट यस वर्षको बड़ा दशैं शुरू हुँदैछ। आज घर घरमा घटस्थापना गरेसँगै यस वर्षको दशैं शुरू हुनेछ। पौराणिक कालदेखि मानिँदै आएको यस खुशियालीको उत्सव भगवतीको पूजा आजा गरी मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन दशैं मनाइने गरिन्छ। महाअष्टमी र महानवमी तिथि एकै दिन परे पनि चौथी तिथि 2 दिन पर्दा समग्रमा यसपालि पनि दशैं 15 दिन नै रहेको छ। आगामी 20 र 21 गते 2 दिन चौथी तिथि परेको छ। आजबाट दशैं शुरू, टीकाको उत्तम साइत 26 असोज बिहान 11:36 शीर्षकमा राजधानीले मुख्य समाचार बनाएको छ। अब कार्यक्रम अखबारमा सम्पादकीय विपत्तिको दृढ सामना शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। मुलुकभर एकैपटक भएको अविरल वर्षाले जनधनको अपूरणीय क्षति गरेको छ। आम नेपालीले उल्लासमय वातावरणमा मनाउने ठूला चाडपर्व नजिकिँदा अकल्पनीय प्राकृतिक विपत्ति आयो, जनजीवन असामान्य भयो। बाढ़ी पहिरो र डुबानमा परेर 224 जनाको मृत्यु भएको छ भने 24 जना अझै बेपत्ता रहेका छन्। सड़क, पुल, पुलेसा, जलविद्युत, खानेपानी लगायतका भौतिक संरचनामा पुगेको क्षति एवं पशु चौपाया र बाली नालीमा पुगेको क्षतिको प्रारम्भिक अनुमान 17 अर्ब रूपियाँ भन्दा बढ़ीको गरिएकाले क्षति भरणमा समय लाग्ने देखियो। विपत्तिको दृढ सामना शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। ढुङ्गा खानी र क्रसरको दोहनमाथि रोशीको रोष शीर्षकमा कान्तिपुरले सम्पादकीय बनाएको छ। बीपी राजमार्गको विरासत जोगाउ शीर्षकमा अन्नपूर्णले सम्पादकीय छापेको छ। वर्षात पछिको विपद शीर्षकमा नागरिकको सम्पादकीय रहेको छ भने तत्काल राजमार्ग खुलाउ शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।